अल्लाह मुझे
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله میٹھے میٹھے محترم مدنی منو قاری صاحبان مدرسۃ المدینہ کے اور مدنی چینل کے ناظرین ہم آپ کو مدنی منوں کے مدنی پھول میں خوش آمدید کہتے ہیں. میرے آقا صلی اللہ تعالیٰ علیہ وسلم پر درود و سلام پڑھنے کے بے شمار فضائل ہیں. فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم ہے، مجھ پر کثرت سے درود پاک پڑھو، بے شک تمہارا مجھ پر درود پاک پڑھنا تمہارے گناہوں کے لیے مغفرت ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. تو کتنا یہ پیارا فرمان ہے کہ ہم کثرت سے درود پاک پڑھیں تو ہمارے گناہوں کی مغفرت ہو جائے. تو مدنی منے ماشاءاللہ پہلے بھی بہت سارا درود پاک پڑھتے ہیں، ہمارا مدنی نام بھی ہے کہ کیا آج آپ نے 313 مرتبہ درود پاک پڑھ لیا. تو الحمدللہ کئی مدارس کے اندر ہمارے مدنی منوں کا تو اس سے زیادہ ہی معمول ہے، 1000 مرتبہ، 2000 مرتبہ، 3000 مرتبہ، 5000 مرتبہ، 8000 مرتبہ، اس سے بھی زیادہ مدنی منوں نے اپنی خوشخبریاں سنائی تھیں کہ الحمدللہ ہمارا درود پاک پڑھنے کا روزانہ کا معمول ہے. تو میرے مدنی چینل کے ناظرین، جب حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالی عنہ پر قاتلانہ حملہ ہوا تو عرض کی گئی، اے امیر المومنین، نماز کا وقت ہے. فرمایا، جی ہاں، سنیے، جو شخص نماز کو ضائع کرتا ہے اس کا اسلام میں کوئی حصہ نہیں. پر حضرت سیدنا عمر فاروق اعظم رضی اللہ تعالی عنہ نے شدید زخمی ہونے کے باوجود نماز ادا فرمائی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اسی طرح ایک اور روایت ہے، حضرت سیدنا امام بخاری علیہ رحمت اللہ الباری فرماتے ہیں، حضرت سیدنا حذیفہ بن یمان رضی اللہ تعالی عنہ نے ایک شخص کو دیکھا جو نماز پڑھتے ہوئے رکوع اور سجود پورے ادا نہیں کرتا تھا. تو اس سے فرمایا، تم نے جو نماز پڑھی، اگر اسی نماز کی حالت میں انتقال کر جاؤ تو حضرت سیدنا محمد مصطفیٰ صلی اللہ تعالی علیہ وسلم کے طریقے پر تمہاری موت واقع نہیں ہوگی. اور نسائی کی روایت میں یہ بھی ہے کہ آپ رضی اللہ تعالیٰ عنہ نے پوچھا کہ تم کب سے اس طرح نماز پڑھ رہے ہو؟ اس نے کہا، 40 سال سے. فرمایا، تم نے 40 سال سے بالکل نماز ہی نہیں پڑھی، اور اگر اسی حالت میں تمہیں موت آ گئی تو دین محمدی پر نہیں مرو گے. تو پیارے اور میٹھے میٹھے مدنی منو، دیکھا آپ نے کہ جو شخص نماز صحیح ادا نہیں کرتا تو وہ نماز اس کے کسی کام کی نہیں. جو اس کے فرائض، اس کے واجبات، اور اس کے مکروہات مفسدات ان چیزوں کی خیال رکھتے ہوئے نماز ادا نہیں کرے گا تو اس کا یہ حال ہوگا. اللہ تعالی ہمیں صحیح معنوں میں نماز ادا کرنے کی توفیق عطا فرمائے. اور اسی طرح آگے جو حدیث پاک ہم سننے جا رہے ہیں وہ بھی عبرت والی ہے کہ سرکار مدینہ قرار قلب و سینہ فیض گنجینہ صاحب معطر پسینہ صلی اللہ علیہ وسلم کا فرمان باقرینہ ہے، لوگوں میں بدترین چور وہ ہے جو اپنی نماز میں چوری کرے. عرض کی گئی، یا رسول اللہ عز و جل و صلی اللہ تعالی علیہ وسلم، نماز کا چور کون ہے؟ فرمایا، وہ جو نماز کے رکوع اور سجدے پورے نہ کرے. مفسر شہیر حکیم الامت حضرت مفتی احمد یار خان اس حدیث کے تحت فرماتے ہیں کہ معلوم ہوا کہ مال کے چور سے نماز کا چور بدتر ہے. مال کے چور سے نماز کا چور کیا ہے؟ بدتر. کیوں؟ اس لیے کہ مال کا چور اگر سزا بھی پاتا ہے تو کچھ نہ کچھ نفع بھی اٹھا لیتا ہے، مگر نماز کا چور سزا پوری پائے گا، اس کے لیے نفع کی کوئی صورت نہیں. پھر مال کا چور بندے کا حق مارتا ہے، جبکہ نماز کا چور اللہ عز و جل کا حق مارتا ہے. یہ حالت ان کی ہے جو نماز کو ناقص پڑھتے ہیں. اس سے وہ لوگ درس عبرت حاصل کریں جو سرے سے نماز پڑھتے ہی نہیں. اللہ تبارک و تعالی ہم سب کو نمازی بنائے اور ہمیں صحیح معنوں میں نماز ادا کرنے کی توفیق عطا فرمائے. تو الحمدللہ ہم نے گزشتہ جو سلسلہ ہوا تھا اس میں نماز کے واجبات یاد کرنے کی کوشش کی تھی. آئیے ان کی دعائیں بھی کر لیتے ہیں اور پھر اس سے آگے جو واجبات رہ گئے ہیں ان کو بھی ہم انشاءاللہ یاد کرنے کی کوشش کریں گے. نماز میں 30 واجبات جو نماز کے احکام کے اندر درج ہیں، میرے شیخ طریقت امیر سنت فرماتے ہیں کہ قیامت میں سب سے پہلے نماز کا سوال ہوگا کہ 30 حروف کی نسبت سے تقریباً 30 واجبات. پہلا واجب کیا تھا؟ تکبیر تحریمہ میں لفظ اللہ اکبر. تکبیر تحریمہ میں کیا پہلا تھا؟ لفظ اللہ اکبر کہنا واجب. دوسرا تھا فرضوں کی تیسری اور چوتھی رکعت کے علاوہ باقی تمام نمازوں کی ہر رکعت میں الحمد شریف یعنی سورہ فاتحہ پڑھنا کیا ہے؟ واجب. اور اس کے ساتھ ایک سورت ملانا کیا ہے؟ یا پھر قرآن پاک کی ایک بڑی آیت جو چھوٹی تین آیتوں کے برابر ہو یہ ملانا کیا ہے؟ یا پھر تین چھوٹی آیتیں پڑھنا کیا ہے؟ تو یوں سمجھے کہ یہ ایک ہی واجب ہے. واجب ایک ہی ہے، یا سورت ملا لیں، یا چھوٹی تین آیتیں پڑھ لیں، یا پھر ایک بڑی آیت پڑھ لیں جو تین چھوٹی آیتوں کے برابر ہو. تو یہ آپشن دیا گیا نا کہ یا یہ کر لیں یا یہ کر لیں یا یہ کر لیں. اور پھر اس کے بعد تیسرا واجب کیا ہے؟ الحمد شریف کا سورت سے پہلے پڑھنا. پہلے سورہ فاتحہ پڑھیں گے اور اس کے بعد کوئی اور سورت پڑھیں گے، یہ کیا ہے؟ واجب. پھر الحمد شریف اور سورت کے درمیان آمین اور بسم اللہ کے علاوہ کچھ اور نہ پڑھنا. جب ہم الحمد شریف والضالین یہ پڑھ لیا، اس کے بعد آمین کہیں گے، اس کے بعد بسم اللہ پڑھیں گے اور اس کے بعد فوراً سورت شروع کر دیں گے، کچھ اور نہیں پڑھیں گے. یہ کچھ اور نہ پڑھنا کیا ہے؟ واجب. اس کے بعد کیا تھا؟ کہ قراءت کے فوراً بعد رکوع کرنا، یعنی جیسے ہی ہم نے الحمد شریف پڑھی اس کے بعد پھر سورت بھی ملا دی، سورہ جیسے اخلاص پڑھی، جب ہم یہ سورت پڑھیں گے تو آخر میں جب ہم پہنچیں گے تو جیسے ہی سورت ختم ہوگی تو فوراً ہم رکوع میں چلے جائیں گے. تو یہ فوراً رکوع میں جانا کیا ہے؟ اور رکوع کرنا فرض ہے. رکوع کرنا کیا ہے؟ رکوع کرنا فرض ہے اور فوراً رکوع کے اندر جانا کیا ہے؟ واجب. پھر ایک سجدے کے بعد بالترتیب دوسرا سجدہ کرنا، یعنی پہلے ایک سجدہ کر لیا پھر اٹھے اور پھر دوسرے سجدے میں چلے گئے، تو یہ جو پہلے سجدے سے ہم دوسرے سجدے میں گئے تو یہ جو دوسرے سجدے میں جانا تھا یہ جانا کیا ہے؟ بالترتیب. یہ دونوں سجدے اکٹھے بالترتیب کرنا یہ کیا ہے؟ वाजिब, ऐसा नहीं कि पहले एक सजदा कर लिया फिर थोड़ा कुछ और पढ़ना शुरू कर दिया फिर उसके बाद कोई दूसरा सजदा करेंगे, नहीं पहले एक सजदा किया और उसके बाद फौरन ही दूसरा सजदा करना क्या है? वाजिब। आगे है तादील अरकान, क्या लफ्ज मिलके बोल लेते हैं, याद कर लेते हैं, क्या है तादील अरकान? क्या है आप सारे मिलके बोलें, तादील अरकान, क्या बोलना है? तादील अरकान। यदि रुकू, अब इस तादील अरकान को बता रहे हैं कि तादील अरकान कहते हैं किसको है, रुकू सजूद, कोमा जलसा में कम अज कम एक बार सुबहान अल्लाह कहने की मकदार ठहरना। जब हम रुकू में गए, अल्लाह अकबर करके रुकू में चले गए, अब यहां पर सुबहान अल्लाह की मकदार ठहरना क्या है? उसके बाद रुकू से जब समी अल्लाह लिमन हमिदा कहकर खड़े होंगे तो इस खड़े होने को कोमा कहते हैं, क्या कहते हैं? इसमें खड़े होकर सुबहान अल्लाह की मकदार खड़े रहना क्या है? वाजिब। खड़े रहना क्या है? वाजिब। खड़े रहना क्या है? खड़े रहना क्या है? वाजिब। अब इसके बाद फिर हम सजदे में चले जाएंगे, तो सजदे में चले गए तो सजदे में जाकर हमने एक मर्तबा सुबहान अल्लाह की मकदार ठहरे रहना है, ये ठहरे रहना क्या है? वाजिब। ये ठहरे रहना क्या है? जब हम सजदे से फिर उसके बाद दरमियान में दूसरे सजदे के लिए बैठते हैं ना, पहले एक सजदा कर लिया उसके बाद बैठेंगे, बैठकर फिर दूसरा सजदा करेंगे, तो जो दरमियान में बैठना होता है ना दो सजदों के दरमियान, इसको कहते हैं जलसा। उसको क्या कहते हैं?
जलसा।
इसको क्या कहते हैं?
जलसा।
हम जरा सब मिलके बोलें, क्या कहते हैं?
जलसा।
इस जलसे में भी सुभान अल्लाह की मकदार ठहरे रहना क्या है?
वाजिब।
तो यहाँ पर ये जो ठहरना कहलाता है ना, कि रुकू में हम सुबहान अल्लाह की मकदार ठहरे, फिर हम कोमे में सुबहान अल्लाह की मकदार ठहरे, फिर पहले सजदे में सुबहान अल्लाह की मकदार ठहरे, फिर हम जलसे में सुबहान अल्लाह की मकदार ठहरे, और फिर दूसरे सजदे में सुबहान अल्लाह की मकदार ठहरे, तो ये ठहरना क्या है? ये ठहरना क्या है? और इस ठहरने को क्या कहते हैं? तादील अरकान। क्या कहते हैं? ये क्या कहते हैं? तादील अरकान। तो ये तादील अरकान क्या था? वाजिब। तादील अरकान क्या था?
वाजिब।
आप कौन बताएगा? आप बताएंगे, चलेंगे।
सुबहान अल्लाह की मकदार पे ठहरे रहना से तादील अरकान कहते हैं।
जी माशाल्लाह। अब ये तो था कि सुबहान अल्लाह की मकदार ठहरे रहना क्या कहलाता है, अब ये ठहरना कहाँ पर है? रुकू के अंदर, सजदे के अंदर, कौमे के अंदर और जलसे के अंदर। कहाँ का ठहरना है? रुकू में, जलसे में, कोमे में और सजदों में। तो ये चार जगह है ना, तो कौन बताएगा? रुकू सजूद कोमा जलसा। रुकू सजूद कोमा जलसा कौन बताएगा?
रुकू सजूद कोमा और जलसा।
सुभान अल्लाह, सुभान अल्लाह। तो रुकू सजूद कोमा और जलसा, इसमें अगर कोई सुभान अल्लाह की मकदार ठहरा रहेगा तो उसका वाजिब अदा हो जाएगा। तो अब ये था वाजिब। तो जो आपने वो अभी रवायत सुनी है ना कि नमाज का चोर, ये माल के चोर से क्या है? बदतर है। तो नमाज की चोरी क्या है? कि जो ये तादील अरकान सही नहीं करते, रुकू में गए अल्लाह अकबर करके गए और फौरन खड़े हुए, समी अल्लाह लिमन हमिदा कहकर खड़े हुए और फिर सीधे पूरे खड़े नहीं हुए और फौरन सजदे में चले गए। तो जो रुकू सजूद में तादील अरकान नहीं करता, एक मरतबा सुबहान अल्लाह की मकदार नहीं ठहरता, तो ये नमाज में चोरी करने वाला कहलाता है। नमाज में क्या कहलाता है? और हम इंशाल्लाह नमाज में चोरी नहीं करेंगे, बल्कि आराम सुकून के साथ तादील अरकान का ख्याल रखते हुए नमाज अदा करेंगे। सुभान अल्लाह। तो अब आगे जो है ना, वो कोमा था, कोमे में खड़े होना एक मरतबा सुभान अल्लाह की मकदार क्या था? वाजिब। कोमा यानी रुकू से सीधा खड़ा होना, रुकू से सीधा खड़ा होना, ये सीधा खड़ा होना ये भी वाजिब है। एक तो सीधा खड़ा होना वाजिब था, और एक इसके अंदर सुभान अल्लाह की मकदार ठहरना क्या है? वाजिब। तो ये दो वाजिब हो गए ना, कि सीधा खड़ा होना भी वाजिब और सीधा खड़ा होकर सुभान अल्लाह की मकदार ठहरना भी क्या है? वाजिब। तो यहाँ लिखा हुआ है कि कौमा यानी रुकू से सीधा खड़ा होना, कि बाज लोग कमर सीधी नहीं करते, इस तरह इनका वाजिब छूट जाता है। तो जो है ना, जो यूं करके रुकू किया हुआ ना, ये देखें, अब ये रुकू किया हुआ है, अब रुकू से वो उठे समी अल्लाह लिमन हमीदा, तो सीधे खड़े हो गए। अब ये सीधा खड़ा होना क्या था? और अगर कोई यूं उठे समी अल्लाह लिमन हमीदा, यहां तक खड़ा हो और फिर यहीं से सीधे भी चला जाए, तो उसका वाजिब छूट जाएगा, क्योंकि वो सीधा खड़ा नहीं हुआ। तो सीधा खड़ा नहीं होगा तो उसका वाजिब क्या हो जाएगा? हाँ, वाजिब छूट जाएगा। तो कौमा यानी रुकू से सीधा खड़ा होना ये वाजिब है, बाज लोग कमर सीधी नहीं करते, इस तरह उनका वाजिब छूट जाता है। इसके बाद जो वाजिब है जलसा, वो जो जलसा हमने सुना ना, तादील अरकान वाजिब है, कहाँ कहाँ? जलसे में, कौमे में, रकू में, सजदों में तादील अरकान वाजिब है। तो इसके अंदर जो जलसा था, जलसा कहते हैं यानी दो सजदों के दरमियान सीधा बैठना, दो सजदों के दरमियान सीधा बैठना। दो सजदे कहते हैं, एक मतलब पूरा सजदा किया, सजदे में से फिर हम इस तरह करके बैठ गए, बैठ के तो फिर दूसरे सजदे में जाएंगे। तो ये जो दूसरे सजदे में गए और फिर पहले सजदे में गए, इनके दरमियान जो हम सीधे होकर बैठेंगे, ये जलसा कहलाता है। सीधा बैठना क्या कहलाता है? जलसा कहलाता है। सीधा बैठना क्या कहलाता है? तो ये जलसा करना भी वाजिब है। हाँ, वाजिब है। तो अब ये जो जलसा किया अगर किसी ने और यूं किया, अच्छा मैं आपको बताता हूं, ये देखें मेरी तरफ, ये पहले सजदे में ना यूं करके सजदे में गया हुआ है, अब उसने यूं करके सीधा बैठना था, फिर दूसरे सजदे में जाना था, अब सीधा बैठना तो उसका ये जलसा कहलाता है, और ये जलसा करना क्या है? वाजिब है। तो अगर कोई यूं सजदे में गया हुआ था और उसने यूं किया और यूं से फिर दूसरे सजदे में गया, उसका वाजिब छूट गया। इसने दोनों सजदों के दरमियान सही तरह बैठा नहीं, जलसा नहीं किया, उसका वाजिब छूट गया। तो इरशाद फरमाया कि जलसा यानी दो सजदों के दरमियान सीधा बैठना, बाज लोग जल्दबाजी की वजह से, बाज लोग जल्दबाजी की वजह से बराबर सीधे बैठने से पहले ही दूसरे सजदे में चले जाते हैं, इस तरह इनका वाजिब तर्क हो जाता है, चाहे कितनी ही जल्दी हो, चाहे कितनी ही जल्दी हो सीधा बैठना लाजमी है, चाहे कितनी जल्दी हो सीधा बैठना क्या है? वरना नमाज मकरूह तारीमी वाजिबुल इयादा होगी, वरना नमाज मकरूह तारीमी वाजिबुल इयादा होगी। तो हम जो है ना इंशाल्लाह तमाम वाजिबात को सही तौर पर अदा करेंगे। अच्छा मैं पूछ सकता हूँ कि जलसा किसको कहते हैं? आप बताएंगे? चलेंगे,
दो सजदों के दरमियान सीधा बैठना जलसा कहलाता
है। जलसा कहलाता है। कोमा किसको कहते हैं बताएंगे? आप बताएंगे? चलेंगे, आप बताएं।
रुकू से सीधा खड़े होने को कोमा कहते हैं।
कोमा कहते हैं। तो आज हमने अभी तक जो सीखा है उसको दोबारा हम थोड़ी इसकी दुराई कर लेते हैं कि तादील अरकान, कोमे, सजदे, जलसे, रुकू, ये चार चीजों के अंदर, रुकू फिर उसके बाद कोमा होता है, कोमे के बाद फिर पहला सजदा, फिर उसके बाद जलसा, फिर दूसरा सजदा, तो इनके अंदर सुभान अल्लाह की मिकदार ठहरे रहने को तादील अरकान कहते हैं, इनके दरमियान ठहरे रहने को क्या कहते हैं? तो फिर ये यूं समझे कि तादील अरकान हो गया एक वाजिब, कि कोमा, जलसा, रकू और सजूद के दरमियान एक मरतबा सुभान अल्लाह की मिकदार ठहरे रहना, ये एक वाजिब हो गया, और कोमा भी वाजिब और जलसा भी वाजिब। कोमा कहते हैं रुकू के बाद सीधे खड़े होने को, और जलसा कहते हैं दोनों सजदों के दरमियान सीधे बैठने को, दोनों सजदों के दरमियान सीधे बैठने को। तो ये आज हमने तीन वाजिबात को सीखने की सआदत हासिल की। अच्छा, इसके बाद अगला वाजिब है कादा उला। कादा उला, सब मिलके बोले क्या है? कादा उला, कादा उला क्या है? قعدہ اولا، یہ واجب ہے. یہ کیا ہے؟ فرض ہو، وتر ہو، سنت مؤکدہ ہو، ان میں دو رکعتوں کے بعد جب ہم بیٹھیں گے، جیسے چار رکعت فرض ہے، ظہر کے فرض پڑھ رہے ہیں ہم، عصر کے فرض پڑھ رہے ہیں ہم، عشاء کے فرض پڑھ رہے ہیں، مغرب کے فرض پڑھ رہے ہیں، اسی طرح وتر پڑھتے ہیں، تو جو وتر کی تین رکعتیں ہم پڑھتے ہیں، ان رکعتوں میں بھی جب دو رکعتیں پڑھ لیں گے، اس کے بعد ہم جب بیٹھیں گے، بیٹھ کر تو پھر التحیات پڑھیں گے، عبدہ و رسول تک پڑھیں گے. کہاں تک پڑھیں گے؟ سب مل کے بولے، کہاں تک پڑھیں گے؟ تو عبدہ و رسول تک پڑھیں گے، اور اس سے اور اضافہ نہیں کریں گے، اس سے مزید نہیں بڑھائیں گے. اور اتنا پڑھنا کیا ہے؟ اتنا پڑھنا کیا ہے؟ اتنا پڑھنا کیا ہے؟ تو اب ہم اس میں دو چیزیں ہو گئیں، ایک تو قعدہ اولا واجب ہو گیا، یعنی بیٹھنا واجب ہے. کیا ہے؟ کیا بیٹھنا کیا ہے؟ واجب ہے. اور بیٹھ کر تشہد پڑھنا کیا ہے؟ تشہد پڑھنا کیا ہے؟ تو یہ بیٹھنے کے اندر دو واجب ہو گئے، کہ ایک قعدہ اولا بیٹھنا واجب ہوا، اور بیٹھ کر پڑھنا تشہد عبدہ و رسول تک پڑھنا کیا ہو گیا؟ اور اس میں تشہد میں جو عبدہ و رسول تک پڑھیں گے، اس سے کچھ اضافہ نہیں کریں گے، یہ تیسرا واجب ہو گیا. صحیح، یہ ایک واجب ہو گیا. اور تشہد مکمل کا مکمل پڑھنا ہے. تشہد کیا کرنا ہے؟ مکمل کا مکمل. ایک لفظ بھی چھوٹا تو واجب ترک ہو جائے گا، ایک لفظ بھی چھوٹا تو واجب ترک ہو جائے گا. اور اگر آپ نے تشہد پڑھ لیا، اس کے بعد پھر آپ نے پڑھا اللہم صلی علی محمد، اگر آپ نے یہ پڑھ لیا، تو اب آپ کا واجب کیا ہو گیا؟ واجب چھوٹ گیا، واجب ترک ہو گیا. تو اگر آپ نے بے خیالی میں اللہم صلی علی محمد یہ کہہ لیا، تو اب سجدہ صاحب واجب ہو جائے گا. آپ کیا واجب ہو جائے گا؟ سجدہ صاحب واجب ہوگا. اور جان بوجھ کر اگر پڑھا تو نماز دوبارہ پڑھنی پڑے گی. اگر جان بوجھ کر پڑھا تو نماز، تو یہ جو جتنے بھی واجبات ہم یہاں سن رہے ہیں، ان واجبات کا یہی حکم ہے کہ اگر کوئی واجب بھول کر ہم سے چھوٹ گیا، تو آخر میں سجدہ صاحب کیا جائے گا. جیسے کہ پہلا جو پچھلا سلسلہ ہوا، تو اس میں عرض کیا تھا کہ اگر بھول کر واجب چھوٹ جائے، تو آخر میں سجدہ صاحب کر لینے سے وہ نماز کی کمی پوری ہو جائے گی، اور اگر جان بوجھ کر واجب چھوڑا تو نماز دوبارہ پڑھنی پڑے گی، سجدہ صاحب کرنے سے کمی پوری نہیں ہوگی. اللہ تبارک و تعالی ہم سب کو صحیح معنوں میں نمازی بنائے، اور اخلاص کے ساتھ ہمیں نماز پڑھنے کی توفیق عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علیہ وسلم اجمعین. غیبت کے خلاف جنگ، غیبت کے خلاف جنگ. ہم تو غیبت کریں نہ سنیں، محبتوں کے چور، محبتوں کے چور. کفل مدینہ انشاء اللہ، سر پہ امامہ انشاء اللہ. ہمارا مدنی مقصد کیا ہے؟ اپنی اور ساری دنیا کے لوگوں کی اصلاح کی کوشش کرنی ہے انشاء اللہ عز و جل. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. اللہ